ਮਹੀਨਿਆਂ ਵਿੱਚ ਆਪਣਾ ਸਰਟੀਫਿਕੇਟ ਹਾਸਲ ਕਰੋ ਅਤੇ ਦੇਖਭਾਲ ਵਿੱਚ ਆਪਣਾ ਕਰੀਅਰ ਸ਼ੁਰੂ ਕਰੋ। ਵਧੇਰੇ ਜਾਣਨ ਲਈ ontario.ca/gopsw ਤੇ ਜਾਓ। ਇਸ ਲਈ ਅਦਾਇਗੀ ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ।
ਟਰੱਕਿੰਗ ਵਾਲੇ ਵੀਰੋ, ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ। ਟਰੱਕ ਜਿੱਦਾਂ ਦਾ ਵੀ ਚਲਾਉਂਦੇ ਹੋ, ਮੈਨੂਅਲ ਜਾਂ ਆਟੋਮੈਟਿਕ, ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਚੇਤੇ ਆਹੀ ਨਾ ਰੱਖਿਓ। ਟਰੱਕ ਦੀ ਵਧੀਆ ਸਰਵਿਸ ਲਈ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਲਓ ਜੀ। ਤੀਜੀ ਲੋਕੇਸ਼ਨ ਵੀ ਖੋਲਤੀ ਆ, ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਆਹੋ ਜੀ, ਕੋਈ ਅਪਾਇੰਟਮੈਂਟ ਨਹੀਂ, ਡਰਾਈਵ ਥਰੂ ਫੈਸਿਲਿਟੀ। ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨੈਪਨੀ। ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ, ਦ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ। 519-622-0660 ਜਾਂ quicktrucklube.com। QTL, ਬਿਕੋਜ਼ ਵੀ ਕੇਅਰ।
ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ, ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਵਾਲਾ ਤੇ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਸੋਢੀ ਫਰਨੀਚਰ ਹਰ ਘਰ ਦੀ ਪਹਿਚਾਣ ਬਣ ਚੁੱਕਿਆ ਹੈ।
ਉਹ ਫਿਰ ਬਣੇ ਵੀ ਕਿਉਂ ਨਾ, ਕਿਉਂਕਿ ਬੈਡਰੂਮ ਸੈੱਟ, ਸੋਫਾ ਸੈੱਟ, ਮੈਟ੍ਰੇਸਿਸ, ਡਾਈਨਿੰਗ ਟੇਬਲ, ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮਸ, ਗੱਲ ਕੀਜੀ ਸਾਰੇ ਘਰ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਤੇ ਡਿਸਕਾਊਂਟਡ ਪ੍ਰਾਈਸ ਤੇ ਮਿਲ ਜਾਂਦਾ। ਸੋਢੀ ਫਰਨੀਚਰ ਤੋਂ 3 ਸਾਲ ਲਈ ਨੋ ਵਿਆਜ।
142 ਕੈਨੇਡੀ ਰੋਡ, ਬ੍ਰਾਂਟਨ, 9058747171।
ایک جگہ ایسی ہے جہاں یہ سب کچھ ہو رہا ہے، ایک جگہ جو شمالی تانوں کو جنوب کی اشیاء سازی کی قوت کے ساتھ منسلک کر کے اپنی معیشت کی تعمیر نو کر رہی ہے۔ وہ جگہ جہاں کینیڈا میں الیکٹرک گاڑیوں اور بیٹریوں کے پہلے پلانٹس میں قریب 44 بلین ڈالر کی نئی سرمایہ کاریاں ہوئی ہیں، جہاں زیادہ لوگ کام کر کے زیادہ تنخواہ کما رہے ہیں۔ وہ جگہ ہے اونٹیریو۔ ontario.ca/rebuildingoureconomy پر مزید آئیں۔ حکومت اونٹیریو کی جانب سے ادائیگی کردہ۔
میری پورے سال کی سیونگ $400 ہوئی ہے۔
میری سیونگ $350۔
میری سیونگ صرف $100۔
اور میری سیونگ سب سے زیادہ ہوئی ہے، میں نے سیو کیے ہیں $1,775۔
کیا چمتکار کیا، مجھے بھی گر سکھاؤ نا۔
بھائی بات سادہ سی ہے، ہمارے پاس 2 گاڑیاں اور 1 گھر ہے، اور ان سب کی انشورنس ملا کر میں نے زبردست سیونگ کی ہے، اور یہ جادو کیا ہے آل اسٹیٹ پکرنگ ایجنسی کے راجا بادشاہ نے۔ آپ بھی اپنی گاڑی اور گھر کی انشورنس میں خوب سیونگ کر سکتے ہیں۔ ٹرم اینڈ کنڈیشن اپلائی۔ آل اسٹیٹ پکرنگ ایجنسی کے راجا بادشاہ، 6472903773
سارے یوگ ٹیکس داتیاں نو $200 دی چھوٹ ملے گی۔ 18 سال تو کٹ عمر دے ہر ایک یوگ بچے لئی $200 دی ودھیک چھوٹ۔ ontario.ca/keepingcostsdown تے ہور جانو۔ اس لئی ادائیگی اونٹیریو سرکار والوں کیتی گئی ہے۔
770 AM دی نشریات سنن تے حالات حاضرہ تو باخبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ eawaz.com، لوکل نمبر 6478724900۔
ਬ੍ਰੈਂਪਟਨ ਦੇ ਵਿਚ ਸਨੋਅ ਦੇ ਦੌਰਾਨ ਕੁਝ ਜ਼ਰੂਰੀ ਹਦਾਇਤਾਂ। ਬਰਫ਼ਬਾਰੀ ਦੌਰਾਨ ਸੜਕ ਤੇ ਪਾਰਕਿੰਗ ਦੀ ਮਨਾਹੀ ਹੈ। ਇਸ ਦੌਰਾਨ ਸਾਰੇ ਵਾਹਨਾਂ ਨੂੰ ਸੜਕ ਤੋਂ ਹਟਾ ਦਿਓ ਤਾਂ ਕਿ ਸਨੋਅ ਪਲੋ ਬਰਫ਼ ਨੂੰ ਸਾਫ਼ ਕਰ ਸਕੇ, ਨਹੀਂ ਤਾਂ ਗੈਰ ਕਾਨੂੰਨੀ ਪਾਰਕਿੰਗ ਦੇ ਦੌਰਾਨ ਟਿਕਟ ਦਿੱਤੀ ਜਾਵੇਗੀ, ਜੁਰਮਾਨਾ ਹੋਵੇਗਾ ਅਤੇ ਗੱਡੀ ਜ਼ਬਤ ਵੀ ਕੀਤੀ ਜਾ ਸਕਦੀ ਹੈ। ਬ੍ਰੈਂਪਟਨ ਪਲੋ ਟਰੈਕਟਰ ਨਾਲ ਆਪਣੇ ਨੇਬਰਹੁੱਡ ਵਿਚ ਬਰਫ਼ ਸਾਫ਼ ਕਰਨ ਦੀ ਪ੍ਰਗਤੀ ਨੂੰ 311 ਐਪ ਤੇ ਟਰੈਕ ਕਰੋ। 24 ਘੰਟਿਆਂ ਵਿਚ ਸਾਰੀਆਂ ਸੜਕਾਂ ਸਾਫ਼ ਕਰ ਦਿੱਤੀਆਂ ਜਾਣਗੀਆਂ, ਪਰ ਭਾਰੀ ਬਰਫ਼ਬਾਰੀ ਦੌਰਾਨ ਇਹ ਸੜਕਾਂ ਨੂੰ ਸਾਫ਼ ਕਰਨ ਤੇ 48 ਘੰਟੇ ਵੀ ਲੱਗ ਸਕਦੇ ਨੇ। ਅਗਰ ਬਰਫ਼ ਹਟਾਉਣ ਵਿਚ ਸਮੱਸਿਆ ਹੈ ਤਾਂ ਕਿਰਪਾ ਕਰਕੇ ਬਰਫ਼ ਖਤਮ ਹੋਣ ਦੇ 24 ਘੰਟਿਆਂ ਬਾਅਦ ਹੀ ਇਸ ਦੀ ਰਿਪੋਰਟ ਕਰੋ। ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਲਈ brampton.ca/snow ਤੇ ਜਾਓ।
ਹਾਏ ਹਾਏ, ਅੱਜ ਕੱਲ ਦੀਆਂ ਸੱਸਾਂ ਕਿੰਨੀਆਂ ਜਵਾਨ ਨੇ ਯਾਰ, ਦੇਖੋ ਤੇ ਜ਼ਰਾ।
ਬੀਬੀ ਜਵਾਨ ਨਹੀਂ, ਡਾਕਟਰਾਂ ਦਾ ਕਮਾਲ ਹੈ। BNC ਮੈਡੀਕਲ ਕਲੀਨਿਕ ਡਾਕਟਰ ਅੰਕੁਸ਼, ਵਨ ਆਫ ਦਾ ਟਾਪ 3 ਡਾਕਟਰਸ ਇਨ ਬ੍ਰੈਂਪਟਨ। ਮਾਥੇ ਪਰ, ਚਿਹਰੇ ਪਰ ਝੁਰੀਆਂ ਯਾਨੀ ਰਿੰਕਲਸ, ਲਿਪ ਟ੍ਰੀਟਮੈਂਟ, ਨੋਜ਼ ਟ੍ਰੀਟਮੈਂਟ, ਬੋਟੋਕਸ ਐਂਡ ਫਿਲਰਸ ਕੇ ਜ਼ਰੀਏ, ਔਰ ਹਾਂ, ਅਗਰ ਆਪਕੇ ਬਾਲ ਗਿਰਤੇ ਹੈ ਤੋ PRP ਕੇ ਜ਼ਰੀਏ ਹੇਅਰ ਲੋਸ ਕਾ ਇਲਾਜ ਵੀ। ਆਲਵੇਜ਼ ਗੋ ਟੂ ਐਕਸਪਰਟ, ਹੀ ਵਿਲ ਮੇਕ ਯੂ ਲੁਕ ਮਚ ਯੰਗਰ। BNC ਕਲੀਨਿਕ ਕੇ ਡਾਕਟਰ ਅੰਕੁਸ਼, 4377578191, ਕਾਲ ਐਨੀ ਟਾਈਮ।
ਓਹ, ਦੁਬਈ ਜਾਣਾ ਹੈ।
ਵੋ ਕਿਉਂ?
ਬੇਟੀ ਕੀ ਸ਼ਾਦੀ ਹੈ
सोने और डायमंड की यूनिक ज्वेलरी की खरीदारी करनी है।
छोड़ो जी, एक दफा चोपड़ा ज्वेलर को विजिट करो, दुबई से बेहतर है। गोल्ड, जड़ाऊ जेवरात, डायमंड, जड़ाऊ डायमंड ज्वेलरी, चूड़ियाँ, कड़े, पेंडेंट, हर जेवर यूनिक है और बेशुमार वैरायटी है। मजे की बात है, डिस्काउंट्स भी बहुत सारे हैं। किस किस का बताऊं? सीइंग इज बिलीविंग।
एड्रेस दें।
1066 एल्बियन रोड, एल्बियन इज़लिंगटन की नुक्कड़ पे। व्हाट अ ब्यूटीफुल कलेक्शन, चोपड़ा ज्वेलर्स। 4167447534। कनाडा में दुबई, चोपड़ा ज्वेलर्स। कौन कहता है कि इंश्योरेंस कंपनियां वक्त पर क्लेम अदा नहीं करती? एक और मिसकंसेप्शन कि लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी या फिर ट्रेवल इंश्योरेंस बहुत महंगी है। नहीं साहब, आप एक बार इंश्योर प्रो के फजल वदूद से बात कीजिएगा। 28 years ऑफ अंडर राइटिंग एक्सपीरियंस एंड 2 years इन द फील्ड। लाइफ, क्रिटिकल इलनेस, डिसेबिलिटी, ट्रेवल इंश्योरेंस, हर इंश्योरेंस के मामले के लिए फजल वदूद ऑफ इंश्योर प्रो। 9056075000, 905-607-5000।
वेलकम बैक तमाम सामीन जो हमें सुन रहे हैं 770 एम रेडियो प्रोग्राम साजो आवाज और हमें ई आवाज टीवी पर देख रहे हैं। मैं हूं आपका होस्ट हामिद अहमद। आज भी आपका हमारा साथ तकरीबन 6 बजे तक रहेगा। 5 बजे जो है वो शाजी अली साहब खबरें लेकर आएंगे और 6 बजे तक जो है खबरों का सिलसिला रहेगा। उसके बाद जो है वो 7 बजे भूली बिसरी याद यहां प्रोग्राम जो है वो पेश करेंगे। इसके अलावा तकरीबन 4:30 बजे इम्तियाज बुल साहब का और आरफा मुजफ्फर साहब की जो आज करंट अफेयर्स पर बातचीत हुई है वो भी आप हमारे रेडियो और हमारे ई आवाज टीवी पर भी देख सकेंगे और सुन सकेंगे। जनाब, इस वक्त हमारे साथ टेलीफोन लाइन पर मौजूद हैं फजल वदूद, इंश्योर प्रो फाइनेंशियल सर्विसेज की तरफ से। तो आइए उनको प्रोग्राम में खुश आमदीद करते हैं और फिर उनसे पूछते हैं कि वो किस तरीके से जो है वो हमारी मदद कर सकते हैं, चाहे वो इन्वेस्टमेंट से हो या इंश्योरेंस से रिलेटेड हो। तो आइए उनको प्रोग्राम में खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम फजल भाई, कैसे हैं आप?
जी वालेकुम सलाम आमिर, मैं खैरियत से हूँ, आपको भी और हमारे तुम्हारे तमाम बहन भाई जो प्रोग्राम को सुन रहे हैं सबको।
वालेकुम सलाम फजल भाई, पहले तो थोड़ा सा अपनी कंपनी के बारे में बताइए और अपने बारे में बताइए और फोन नंबर दीजिए।
श्योर, फजल वदूद मेरा नाम है, इंश्योर प्रो फाइनेंशियल सर्विसेज मेरी कंपनी का नाम है। टोटल कुल मिला के 30 साल इंश्योरेंस इंडस्ट्री में मुझे हो गए और आई एम द ओनली एडवाइजर, गूगल कर लीजिए पता चल जाएगा, जो कि अप टू द लेवल ऑफ अ चीफ अंडरराइटर फर्स्ट 23 years ऑफ हिज कैरियर काम करता रहा, जिसमें के बेसिकली जब भी कोई इंश्योरेंस के लिए एप्लीकेशन आती है, लोन के लिए एप्लीकेशन आती है, तो उसे अंडरराइट किया जाता है उसके मेडिकल हिस्ट्री की बेस पे, उसके फाइनेंशियल जो है उसके बेस पे, और उसके पास वो केस अप्रूव किया जाता है। इसीलिए जो ये अक्सर मिसकंसेप्शन है कि इंश्योरेंस कंपनीज वक्त पे क्लेम पे नहीं करती, तो हम हमेशा ये कहते हैं कि अगर इंश्योरेंस इज अ लीगल कॉन्ट्रैक्ट, हम इस सोसाइटी में रहते हैं, हमारे ऊपर बहुत सारी आमिर फाइनेंशियल कमिटमेंट्स हैं
जी।
हम रोजाना उठते हैं, भागे जाते हैं काम के लिए, और दिस इज नथिंग बट जस्ट विशफुल थिंकिंग आई वुड कॉल इट, कि अगर अगर हम ये एज्यूम करके चले, जो कि अच्छी दुआ तो हो सकती है कि जी मैं हर रोज उठूंगा और एटलीस्ट एज 65 तक हर रोज काम करता रहूंगा लाइक ए वर्क हॉर्स, ना मैं थकूंगा, ना बीमार पड़ूंगा, ना खुदा ना खास्ता कुछ होगा। लेकिन चूंकि मैं अंडर राइटर रहा हूं बहुत लंबा अरसा, हमारे पास आज भी मुझे वो एक्सेस है जिसमें हेल्थ कैनेडा के, स्टेट कैनेडा के एक्चुअल नंबर्स हमारे पास आते हैं। नंबर्स आर वेरी स्टैगरिंग, उसमें जब हम देखते हैं तो हमें ये पता चलता है कि एज 65 तक पहुंचते, याद रहे कि एज 65 क्यों बड़ी इंपॉर्टेंट है, इसलिए कि हम अपने ओल्ड एज बेनिफिट और ये वो हर कोई माइंडसेट है कि जी हमने 65 की एज तक काम करना है, उस वक्त तक मॉर्गेजेस पे हो जाएंगी, बच्चे पढ़ वढ़ जाएंगे, कुछ दो पैसे हम जोड़ लेंगे अपनी रिटायरमेंट के लिए, दिस इज व्हाट एवरीवन हैव दिस काइंड ऑफ अ गोल इन फ्रंट ऑफ हिम और हरसेल्फ राइट. अब उसमें सब अच्छा है जब आप हम काम कर रहे हैं, मॉर्गेजेस भी पे हो रही हैं, लीजेस भी दिए जा रहे हैं, बच्चों की भी एजुकेशन हो रही है, दो पैसे शायद अपने लिए भी जोड़ रहे हैं. मैं शायद का लफ्ज इसलिए बोल रहा हूं कि एक मॉर्गेज और टैक्सेस देने के बाद हार्डली कुछ बचता है
जी.
तो इसलिए भी फाइनेंशियल प्लानर और हमारी जरूरत बहुत है कि जब हम बैठते हैं तो हम ओवरऑल पूरी बजटिंग करते हैं. हम फाइंड आउट करते हैं कि कैसे आप अपनी छोटी छोटी बचतों को तरीके से इन्वेस्ट कीजिए, स्ट्रक्चर कीजिए, ताकि आपके लिए वो रिटायरमेंट की तरफ बन सके. लेकिन कुछ भी करने से पहले देखें, आपको अगर पता चले कि जी आप गाड़ी चला रहे हैं
जी,
लेकिन उसकी ब्रेक पता नहीं है या नहीं है, तो क्या आप वो गाड़ी चलाएंगे? हमारी लाइव्स का भी यही मामला बना हुआ है कि हेल्थ कैनेडा और के जो नंबर्स हैं वो ये कह रहे हैं 6 or 7 out of 10 बिफोर रीचिंग एज 65 मे फेस क्रिटिकल इलनेस. 25 कंडीशन, कैंसर्स की बहुत सारी टाइप्स, हार्ट अटैक, स्ट्रोक, ये वो सारा कुछ. वो कह रहे हैं जी कि 6 से 7 लोग उस एज तक पहुंचने से पहले इसको सफर कर रहे हैं. ये हमारे पास एक्चुअल नंबर है
जी.
अब अगर इतनी बड़ी मिकदार है तो हम अगर ये सोच रहे हैं कि भाई वो 10 में से 7 कोई और होंगे, जो 3 बचेंगे उनमें से 1 मैं हूं, तो दुआ हमारी यही कि आप उसमें से जरूर हों. लेकिन ये कहीं ना कहीं आके विशफुल थिंकिंग बन जाती है. तो इसलिए ऐसे ही है कि आप जैसे बगैर ब्रेक के या एयर बैग्स के गाड़ी नहीं चलाएंगे. आप अपनी जिंदगी की जब प्लानिंग कर रहे हैं, जब आपने 25-30 साल की मॉर्गेज ले रखी है, जब आपके पास बोरविंग है, आपके बच्चे छोटे हैं, तो हमारे लिए जरूरी है कि हम बंद बांध के एक हिफाजती सेटअप के साथ अपनी जिंदगी को आगे लेके जाएं. अक्सर हम समझते हैं कि इंश्योरेंस की कॉस्ट बहुत ज्यादा है
जी.
तो मैं ये अर्ज करूंगा कि अब लोगों ने घर लिए हुए हैं, अगर आपकी कौन सा घर आजकल ऐसा है कि जिसकी 7-8 लाख डॉलर की मॉर्गेज नहीं है, तो अगर वो 7-8 लाख की इंश्योरेंस कवरेज आपको 60-70-80 डॉलर $100 मंथ पे मिल जाती है, और खुदा न खास्ता कोई ऐसी सूरत हाल जिंदगी में आ गई, तो बच्चों का घर अगर बच गया तो इससे बड़ी प्लानिंग और क्या हो सकती है. तो इंश्योर प्रो फाइनेंशियल सर्विसेज का मोटो ये है कि हम नए मुल्क में तो आ गए,
सही,
हमें नए मुल्क में आके ये जो मॉन्स्टर है ना जी, मॉर्गेज और ये बोरविंग, इन चीजों का हमें अपने मुल्कों में नहीं पता था. घर छोटा था या बड़ा था, अपना था. आज भी आप अभी आए हैं पाकिस्तान से, अभी भी इकोनॉमी कैश पे बड़ी बेस्ड है
जी.
ऐसे है ना, लेकिन यहाँ तो हमने इतनी किस्म की बोरविंग की हुई है. उसलिए हमेशा ये दरख्वास्त करते हैं कि बिफोर इट इज टू लेट, आप एक दफा बैठें, अपने बजट के मुताबिक हमसे डिस्कस करें. जब आप मेरे साथ बैठते हैं, मैं ओवरऑल प्लानिंग करके आप ही के बजट में से अक्सर इस किस्म की चीजें अरेंज हो जाती हैं कि जिससे आपकी रिटायरमेंट की तरफ भी कुछ बेहतरी होना शुरू हो जाती है. और ये जो गैम्बल हम करते हैं कि मॉर्गेज तो ले ली, वो तो 30 साल में उतरनी है, उतरनी इसी सूरत में है कि जी हम पे करते रहेंगे, लेकिन गारंटी क्या है कि भाई 5 साल बाद भी हम इसी तरह काम कर रहे होंगे या नहीं. तो ये है सारा मुद्दा जिसके लिए इंश्योर प्रो फाइनेंशियल सर्विसेज हर कदम पे आपके साथ. हमारा प्रॉमिस ये है कि आपके बजट में रहते हुए, और फिर ये है कि बार बार हम फोन कर करके किसी को तंग नहीं करते, एक दफे अच्छी तरह से आपको एक्सप्लेन करते हैं. और आपके बजट में रह के आइडिया सिर्फ ये है कि टीमिंग अप विद यू, इंश्योरिंग दैट आप अपनी जो एक वो फिनिश लाइन है ना रिटायरमेंट की, वहां इस तरह पहुंचे कि आप एक स्ट्रेसफुल रिटायरमेंट एंजॉय कर सकें, और अलोंग द वे आपको एक पीस ऑफ माइंड हो कि आपके अगर कल आप ना हो तो आपके सर पे, आपके बच्चों के सर पे छत हो, उनकी लाइफ डिस्टर्ब ना हो। एक 25-50 हजार की गाड़ी के लिए तो साहब हम इंश्योरेंस करते हैं, और आपकी वजह से आपके घर की रोशनियां हैं और सारा कुछ चल रहा है, हम अपने आप को थोड़ा सा पीछे छोड़ जाते हैं। यही बार बार हम रिमाइंड कराते हैं और यही हमारा मिशन।
नंबर दीजिए सर।
905-607-5000 905-607-5000 905-607-5000।
फजल भाई आपके दो मिनट और मैं लूंगा। अभी तो बात कर ली हमने, जाहिर है जैसे इंश्योरेंस की बात हो गई, अर्ली लेट रिटायरमेंट की बात हो गई, हम साउथ एशियन में काफी इसका जो है वो फुकदान है कि हम बच्चों को जो है वो इन चीजों में लेकर नहीं आते, क्योंकि ना ही वो इन्वेस्टमेंट में आते हैं, ना ही उनकी जो है वो इंश्योरेंस के बारे में सोचा जाता है कि आज अगर वो किसी किस्म की पॉलिसी ले लेते हैं जो कि 17 साल है, 18 साल है, 19 साल 20 साल जो भी बच्चों की एज है आपके, वो उनको एट द एज ऑफ 40-45 जो है वो क्या बेनिफिट देंगे। थोड़ा सा इस पर भी हमें गाइड कीजिए और इनकरेज करिए कि ये कितना जरूरी है।
ये निहायत जरूरी है इस वजह से कि वॉरेन बफेट, आपको सबको पता है, एक बहुत बड़ा नाम इन्वेस्टिंग में
जी,
11 साल की उम्र में उसने इन्वेस्टिंग शुरू की और वो कहता है कि आई स्टार्टेड लेट, आई विश आई हैड स्टार्टेड अर्लियर। 11 साल का बच्चा। अब हम अक्सर ये समझते हैं, देखें आई एम इन मिड 50s, बहुत से सुनने वाले अगर ईमानदारी से अपने आप को सवाल करेंगे तो $1 million $1 million एट द एज ऑफ 50+ उनके अकाउंट में नहीं है। 95%+ आई कैन बैट। यही चीज अगर हम अपने बच्चों को शुरू से स्टार्ट कर दें, छोटी अमाउंट्स, कैसे मैं आपको बताता हूं, हमें बच्चों के छोटे, जब इनकम कम होती है तो बच्चों के पैसे आते हैं, हमारे बजट में इस्तेमाल हो जाते हैं, तो अगर हम वही $100-150 अपने छोटे बच्चों के अकाउंट में मेरे से मिले, मैं सेट कर दूं, तो ये एक आप ऐसा पौधा लगाएंगे आमिर कि आपने तकरीबन 20 साल तक देना है। बच्चा जब 20-22 साल का होगा, लोग अक्सर वो RESP वगैरह ये वो लेते, मैं भी RESP लोगों को देता हूं, लेकिन नॉट एज द फर्स्ट प्रिफर्ड स्ट्रेटजी। बेस्ट क्या है, आप यही $100-150 मुझसे मिले, अपने बच्चों के अकाउंट में डालें, 20-22 साल बाद अगर बच्चे को एजुकेशन के लिए चाहिए होंगे तो पैसे तैयार, एजुकेशन पे नहीं, फर्स्ट होम लेना है, डाउन पेमेंट तैयार, वहां पे भी ना इस्तेमाल कीजिए। द लॉन्गर यू लीव इट 50-55 की एज में, सर वो अमाउंट ऑलमोस्ट $1 million के पास पहुंच चुकी होती है। अब आप खुद इमेजिन कीजिए कि क्या ये $200-250 $100 मंथ से इतनी बड़ी अमाउंट हासिल की जा सकती है। ये है कंपाउंडिंग, ये भी वंडर ऑफ द वर्ल्ड है कि अगर कंपाउंडिंग, अगर टाइम दिया जाए तो एक सर्टन टाइम के बाद आपकी जो ग्रोथ है इन्वेस्टमेंट में
जी,
वो मेनी फोल्ड हो जाती है। इसके लिए आपने बहुत अच्छा टॉपिक उठाया, मैं ये कहूंगा कि जिनके बच्चे छोटे हैं, जिनको बच्चों को पैसे आ रहे हैं, खुदा रहा एक बार फोन करके पता कर लीजिए, यू विल बी अमेज्ड, जस्ट फाइंड आउट। हम लोग अक्सर समझते हैं कि इट्स अ कॉमन सेंस, सर कॉमन सेंस इज नॉट वेरी कॉमन, और हर प्रोफेशन में एक सर्टन एजुकेशन की जरूरत है। जस्ट कॉल मी एंड यू विल बी अमेज्ड कि हमें इसका पहले क्यों नहीं पता।
नंबर दीजिए।
थैंक यू आमिर
सर। नंबर दीजिए।
905-607-5000 905-607-5000। पता कर लीजिए, आप अपने बच्चों को मिलियनियर बना सकते हैं, इट इज नॉट दैट डिफिकल्ट।
बिल्कुल जनाब, जैसे फजल भाई साहब ने कहा कि कॉल कीजिए 905-607-5000। बहुत शुक्रिया फजल भाई आपका।
थैंक यू जी, अल्लाह हाफिज।
अल्लाह हाफिज। ये थे हमारे साथ शोर प्रो के फजल वदूद साहब। जनाब बिल्कुल सही कह रहे हैं कि हमारे यहाँ जो है वो खासकर हम साउथ एशियंस में काफी जो है इस चीज का फुकदान है कि हम इन्वेस्टमेंट को या पैसिव इनकम्स को के बारे में नहीं सोचे। जाहिर है बचपन से हम यही दिखते आ रहे हैं कि बस जो घर का बड़ा होता है यानी कफील होता है, चाहे वालिद साहब हो या बड़ा भाई हो, वो ही उन चीजों को लेकर चल रहे हैं, और अलहमदुल्ला चलता भी रहा है, ऐसा नहीं है, हम सब ने अपने अपने घरों में देखा। लेकिन अब कुछ डायनेमिक्स जो है वो दुनिया की भी चेंज हो रही है, जिस तरीके से बताया कि हमने नॉर्थ अमेरिका आने के बाद हमारे पास जिस किस्म की जो है वो डेट्स हैं, चाहे वो मॉर्गेज का हो, क्रेडिट कार्ड का हो या डिफरेंट और लोन्स का हो, उस पर भी जो है वो हमने गौर करना होगा। कम से कम बच्चों को इन चीजों पर लाना होगा कि आप आज से जो है, जैसे अभी फजल भाई ने कहा कि अगर $100 भी महीना आप डालते हैं तो एट द एज ऑफ 30-35 जब बच्चे अपने प्रोफेशनल लाइफ में आते हैं या शादी करने के लिए जो है वो तैयार होते हैं 30 एज में, तो आपके पास एक अच्छी अमाउंट जो है वो आपके हाथ में होगी जिसे आप किसी भी चीज में यूज कर सकते हैं। चलिए जनाब प्रोग्राम को आगे बढ़ाते हैं और कुछ स्पॉन्सर्स के पैगाम और शामिल करते हैं। शिराज शफीक साहब जो हैं वो आज के दिन से मेरी बात हुई, थोड़े से क्लाइंट के साथ बिजी हैं, तो जनाब अगर हमारे एडवर्टाइजर अपने क्लाइंट के साथ बिजी हैं तो इसका मतलब ये हुआ कि हमारा एड जो है वो के लिए काम कर रहा है। तो शिराज शफीक अकाल मॉर्गेज में होते हैं और अगर आपको किसी भी किस्म की मॉर्गेज करानी है, रीफाइनेंस करानी है, या आपने लाइन ऑफ क्रेडिट हासिल करनी है, या अगर आपका जो है रिन्यूअल आ रहा है, तो आप एक बार जरूर अकाल मॉर्गेज के शिराज शफीक को कॉल कीजिए। और शिराज शफीक का नंबर है 416-502-8000, 416-502-8000 शिराज शफीक का नंबर है। और जब उनसे बात हो तो साजो आवाज का रेफरेंस जरूर दीजिएगा। जनाब इसके अलावा ऑन्टेरियो का लार्जेस्ट पाकिस्तानी हलाल बफे विलेज टेस्ट, यहां पार्टी रूम्स है, डेली डिनर या लंच बफे कर सकते हैं। इसके अलावा कैटरिंग की सर्विस भी आपको विलेज टेस्ट प्रोवाइड करता है। ये दो लोकेशन से ऑपरेट करते हैं, इनकी पहली लोकेशन 4141 डिक्सी रोड मिसिसागा और इनकी दूसरी लोकेशन है 2294 लेक शोर रोड वेस्ट ओकविल में। यहां फैसल चट्टा साहब होते हैं और इनका मैं कहूंगा क्योंकि हम पर्सनली कई बार जो है वो खाना खाने का इत्तेफाक हुआ है, तो मैं समझता हूं कि बेस्ट पाकिस्तानी हलाल बफे में से जो है वो विलेज टेस्ट। तो जाएं तो साजो आवाज का रेफरेंस जरूर दें। इनका नंबर है 9052323663, 9052323663 विलेज टेस्ट का नंबर है। जनाब इसके अलावा डेंटिस्ट्री डॉक्टर बाय डॉक्टर नाजिया रहमान, ये तीन लोकेशन से ऑपरेट करते हैं कि एक लोकेशन में से सागर रिजवे प्लाजा में है, दूसरी लोकेशन 65 माउंट पेलियर स्ट्रीट यूनिट 104 पे है और इनकी तीसरी लोकेशन 150 येलो एवेन्यू बुलेवार्ड ब्रैम्पटन में है और इनका नंबर है 9058721100, डॉक्टर नाजिया रहमान का नंबर है। अगर आपने व्हाइट टीपनिंग करानी है, इम्प्लांट डेंटिस्ट्री करानी है, विजडम टूथ रिमूवल है या डेंटल क्राउन करना है, इसके अलावा CDCP कैनेडा डेंटल केयर प्लान्स के बारे में भी मालूमात लेनी है, तो आप उनके पास जा सकते हैं, वो आपके लिए अप्लाई भी करा देंगे। काशिफ साहब होते हैं, जाएंगे आप साजो आवाज या आरफा मुजफ्फर साहिबा का रेफरेंस देंगे तो आपकी इसमें भी हेल्प कर देंगे। अगर आप समझते हैं कि आपके बच्चे 18 साल से कम या आपके घर में आपके पेरेंट्स हैं जो कि 65 एज या उससे ज्यादा है, तो CDCP यानी कैनेडा डेंटल केयर प्लान जो है उसमें भी आपकी हेल्प कर देंगे और वो इस चीज को एक्सेप्ट भी कर रहे हैं। तो डॉक्टर नाजिया रहमान 9058721100, 9058721100 उनका नंबर है। चलिए जनाब कुछ स्पॉन्सर्स के पैगाम ले लेते हैं, फिर प्रोग्राम में वापस आते हैं। कुछ ही देर में हम जो है वो आपको स्टूडियो नंबर 2 में ले जाएंगे, यानी पीछे यहां इम्तियाज गुल साहब और आरफा मुजफ्फर साहबा की जो है वो बातचीत हुई है वो आपके लिए नशर करेंगे। और इसके अलावा 5 बजे शाजी मलिक साहब हमारे साथ खबरें लेकर आ जाएंगे। खबरें सुनने के लिए आपको 6478724900 डायल करना है या हमारी वेबसाइट eawaz.com पर भी जाके आप 24/7 हमारी नशरियात सुन सकते हैं और हमारा टेलीविजन भी देख सकते हैं। इसके अलावा तमाम स्पॉन्सर्स के नंबर भी हमारी वेबसाइट eawaz.com पर मिल जाएंगे। 7 बजे देखना ना भूलिएगा भूली बिसरी यादें, लियाकत मलिक साहब आपका पसंदीदा प्रोग्राम लेकर आते हैं भूली बिसरी यादें, 7 बजे जो है आप ये प्रोग्राम देख सकेंगे। इसके अलावा 9 बजे जो है कम्युनिटी राउंड अप जो है हम ई आवाज टीवी की तरफ से पेश करते हैं, तो रात 9 बजे भी आप जो है कम्युनिटी प्रोग्राम जो कि कम्युनिटी के मुख्तलिफ इवेंट्स होते हैं वो आप देख सकेंगे। 10 बजे के करीब तकरीबन जो है 10:05 पर आपको इम्तियाज गुल साहब का जो ये प्रोग्राम है ये फिर अगर आपसे अभी मिस हो जाता है तो आप रात 10 बजे ये आप रिपीट में भी देख सकेंगे। तो ये थी अब तक की मालूमात, आइए कुछ स्पॉन्सर्स के प्रोग्राम पैगाम लेते हैं, प्रोग्राम में वापस आते हैं। हमारा नंबर 416-620-1778।
कर्ज से निजात के लिए एक ही नाम मोहम्मद सिद्दीक, ऑल द सॉल्यूशन, पुरसकून जिंदगी और क्रेडिटर्स की कॉल से छुटकारा।
मोहम्मद सिद्दीक ऑल डेट सॉल्यूशन, बैंकरप्सी इंसॉल्वेंसी कंसोलिडेशन करते हैं अप टू 80%। मोहम्मद सिद्दीक आपके लिए काम करते हैं, पुरसकून जिंदगी, अच्छी सेहत और लंबी उम्र की जामिन। अपनी जिंदगी को पुरसकून करने के लिए, कर्जों से पाक करने के लिए राबिता कीजिए मोहम्मद सिद्दीक 416-671-0577।
टेली टाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेस की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA, तो इंतजार कैसा, अभी विजिट करें टेली टाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। مزید تفصیلات کے لیے کال کریں 905-455-1666 ٹیلی ٹائم الیکٹرانکس
پائی سستا لالا انج کر تو چھ دی بجائے پانچ لے لا
اوہ سرلا بھن جی کینیڈا آ گئے تسی ایتھے سبزیاں پیچھے بارگین کرن دی لوڑ نہیں کیونکہ ایشین فوڈ سینٹر تے ودیا فریش گروسری فروٹس دالا سبزیاں سب کچھ بہت کٹ قیمت وچ ملدا
اے جی ایشین فوڈ سینٹر انڈو کینیڈین گروسریز پھل فروٹ دالا سبزیاں دی ون سٹاپ شاپ نالے ساڈے کول انڈیا والے بھانڈے پلیٹا باٹیاں سب کچھ ملدا ہے ساڈی ساری ہی لوکیشنز تے سونیا سونیا رکھڑیاں دی بے شمار ویرائٹی وی ہے ایشین فوڈ سینٹر دیاں اونٹیریو وچ نو لوکیشنز وچوں جتھے مرضی آ جاؤ
ویلکم بیک تمام سامعین جو میں سن رہے ہیں 770 ایم پروگرام ساز و آواز میں ہوں آپ کا ہوسٹ عامر احمد چلیں جناب اب وقت ہوا جاتا ہے آپ کو ایک کرنٹ افیئر پروگرام کی طرف لے کر چلنے کے لیے جہاں امتیاز گل صاحب اور عارفہ مظفر صاحبہ کی جو ہے وہ بات چیت ہوئی ہے آئیے اسٹوڈیو نمبر 2 پہ چلتے ہیں پھر واپس آتے ہیں ہمارا نمبر
ڈونلڈ ٹرمپ کا وہ بیان سنا ہوگا جو بیرن کے متعلق انہوں نے دیا یہ جسٹس منصور علی شاہ صاحب کو انہوں نے بائی پاس بھی کیا تھا اپنی مرضی کے فیصلوں کے لیے
یہ لگتا ہے کہ ان کے ہاتھ میں ایک غیر معمولی آپشن آ گئی ہے
عمران خان کی طرف یوتھ جو ہے وہ آٹومیٹکلی خود سے ٹلٹ کی تھی ویئر ایز جو اس وقت کی پی ڈی ایم کے لوگ ہیں وہ زبردستی لیپ ٹاپ دے کے یا مختلف اسکیموں کے ذریعے یا ان کے اندر جا کے کوشش بھی کر رہے ہیں بٹ آئی تھنک سو دے آر ناٹ سکسیسفل
ایک طرف حکومت ہے حکومت کے ہم نوا وکلا ہیں اور کچھ جج ہیں اور دوسری طرف جسٹس منصور علی شاہ ہیں
اتنا پاکستان کو پیغام ضرور دینا چاہتی ہوں کہ اگر آپ نے اپنے میڈیا کے اوپر اتنی قدغن لگا دی ہے نا تو لوگ آپ کی ٹی آر پی نیچے ہو جائے گی
گزشتہ خاص طور پر 2 سالوں سے جو ایک ریگریشن ہے یعنی ایک واپسی کا سفر ہے ہمارے جمہوری عمل کو ریورس گیئر لگ گیا ہے جو میڈیا ریگولیٹری اتھارٹی ایکٹ ہے یہ بھی اس طرح بابوؤں کی نوکریاں بن جائیں گی اسے حاصل ہونا کچھ نہیں
انفارچونیٹلی آرمی کہتی ہے کہ ان کا احتساب کا قانون بھی ان کے اپنے لوگوں کے لیے ان کا اپنا ہے
کہ یہ سمجھتے ہیں کہ شاید یہ خود سٹیٹ ہے ایک ریاست ہے ہماری مسلح افواج اور اس کی وجہ سے یہ شاید ان تمام قوانین سے آئین سے بالا تر ہیں جو کہ پاکستان کے لیے بنایا گیا ہے جس پہ تمام سیاستدانوں کا اتفاق ہے
جی صاحب السلام علیکم ورحمۃ اللہ وبرکاتہ خوش آمدید کہنا چاہتے ہیں ہم آپ کو پروگرام میں اور آج کے دن میں میرے ساتھ پاکستان سے بہت قابل قدر جناب امتیاز گل صاحب ہمارے ساتھ ہوا کرتے ہیں میں تو بلکہ امتیاز گل صاحب سے آج ریکویسٹ کروں گی کہ وہ اب اپنی سائٹ کو بھی آپ کے ساتھ شیئر کریں ہی ڈز ونڈرفل پروگرام جو نیوز اپ ڈیٹ کے لحاظ سے ہیں اور بالکل مجھے بھی بعض اوقات احساس ہوتا ہے کہ بعض لوگ صرف پیسہ کمانے کی غرض سے ایسی کمال کی اس کے اوپر پوائنٹس لگاتے ہیں اور آپ پوری ویڈیو دیکھ لیں اندر آپ کو وہ چیز نظر نہیں آتی ہماری آپ سے ریکویسٹ ہے کہ ان چیزوں کو دیکھیں کہ حقائق کیا ہیں اور کون کیسے بیان کر رہا ہے از اٹ آن اے سیلفش گراؤنڈ ٹو میک منی اور جسٹ لوگوں کو آگاہ کرنے کے لیے وہ پروگرام ہے امتیاز گل صاحب سب سے پہلے خوش آمدید السلام علیکم سر
جی السلام علیکم جی کیا حال چال ہیں آپ کے خیریت سے ہیں سنا ہے بڑی شدید سردی ہے آج کل
سر مگر میں آپ کو ایک بات بتاؤں بے انتہا ٹھنڈ ہے -36 تک ہم نے اس ویک میں چلنا پھرنا ہے جس میں پورا کے پورا کینیڈا اور امریکہ میں بھی آپ کو بتائیے ٹھنڈ کی بڑی آرکٹک ویو جو ہے وہ آئی ہوئی ہے مگر میں کبھی کبھی سوچتی ہوں کہ ہماری سردی اتنی خوفناک سردی نہیں ہے جتنی سردی پاکستان کی خوفناک ہے میں بلکہ ایک چھوٹی سی چیز آپ کی سی بات پہ میرے آفس میں نا ایک میری ایسوسیٹ ہے اس کا نام ہے ویسنا شی از فرام سربیا اور آپ کو پتا ہے سربیا برف کا پہاڑ ہے سو وی وینٹ آئی ٹوک ہر ٹو پاکستان اور ہم مری چلے گئے مری میں ہمارا بجائے ہوٹل میں اسٹے کرنے کے ہمارا گھر ہے ہم نے اس کو جا کے کھول لیا شی کڈنٹ سلیپ آل نائٹ اس نے کیا کیا کہ پانی گرم کرنے چولہوں کے اوپر رکھ رہی ہے وہ کر رہی ہے وہ کر رہی ہے وی کڈنٹ اینڈ رائٹ ان دا مارننگ وی لیفٹ دا پلیس نو آج وی ول گیٹ سک. تو میں نے کہا اگر سربیا والے کو پاکستان میں اتنی ٹھنڈ لگ سکتی ہے کیونکہ سر یہاں پہ ان ممالک میں سینٹرل ہیٹنگ سسٹمز ہیں. مجھے پاکستان کی سردی سے زیادہ خوف آتا ہے ایز کمپیئر ٹو کینیڈا.
نہیں بالکل آپ نے صحیح کہا, پاکستان میں چونکہ اب کچھ جو بڑے بڑے لوگ ہیں وہ گھر بناتے ہیں انسولیشن اور پھر انٹرنل سینٹرل ہیٹنگ کا بندوبست وہ کر لیتے ہیں, لیکن جنرلی یہاں پہ انسولیشن کا کانسیپٹ کم ہے, اس کی وجہ سے سردی میں گھر سرد ہوتے ہیں گرمی میں گرم ہوتے ہیں, تو اسی لیے جب لوگ یہاں آتے پریشان ہو جاتے ہیں.
بہت شکریہ, مگر وہ کہتے ہیں نا کہ اپنی بلیسنگز کو کاؤنٹ کرنا چاہیے, میں تو پازیٹیوٹی ڈھونڈا کرتی ہوتی ہوں. آپ بتائیں کہ کووڈ میں آپ پاکستان سے کیوں اتنی ریزیلینس تھی؟ کیونکہ ہمارے میں امیونٹی بہت زیادہ ہے, ہم ہر وقت جراثیموں کو فیس کرتے رہتے ہیں. پاکستان کا یہ بڑا پلس پوائنٹ ہے, آپ شدید گرمی میں دیکھیں بچے ننگے پاؤں چل رہے ہوتے ہیں کیونکہ ان میں پھر اس کی مدافعت پیدا ہو جاتی ہے, سسٹم کے مطابق وہ اپنے آپ کو ایڈجسٹ کر جاتے ہیں. سسٹم کے مطابق ایڈجسٹ کر جاتے ہیں. مگر سر میں یہاں سے آج آپ کو سب سے پہلے لے کے آنا چاہتی ہوں, ڈونلڈ ٹرمپ صاحب نے اپنے بیٹے بیرن کو بڑا اکنالج کیا, جو ان کا ایڈریس تھا آپ کو پتا ہی ہے جس دن انہوں نے اپنا فرسٹ ڈے تھا 20th of January کو, اور انہوں نے کہا کہ دس از بیرن ہو ایڈوائزڈ می ٹو گو ٹو جنریشن زی, یعنی وہ جنریشن جو سن 2000 سے بعد میں پیدا ہوئی اور 1980s کے دور کی جو جنریشن تھی اور اب تک کی جو جنریشن ہے. پاکستان کی جو پی ٹی آئی ہے, میں کل سوچ رہی تھی کہ وہ تو بڑی, یعنی میجورٹی آف یوتھ از ٹوورڈز دا پی ٹی آئی. کچھ فرمائیں گے؟ آپ نے بھی یقیناً ڈونلڈ ٹرمپ کا وہ بیان سنا ہوگا جو بیرن کے متعلق انہوں نے دیا.
نہیں, انہوں نے بالکل صحیح کہا, بلکہ آج ہی میں کہیں بات کر رہا تھا, ایک بڑے سینئر سرکاری افسر ہیں, بلوچستان سے آئے ہوئے تھے فی الحال اسلام آباد کے دورے پہ, تو ان کے ساتھ یہی ڈسکشن ہو رہی تھی کہ پاکستان میں انہونی چیز کیا ہوئی ہے گزشتہ 4-5-6 برسوں کے دوران. تو ہم اس نتیجے میں پہنچے کہ جو جنریشن زی کی جو آپ نے بات کی ہے کہ اب ایک بالکل نئی نسل, نیا دور ہے, نئی جنریشن جو ہے نوجوانوں کی وہ سامنے آئی ہے, جو نظریاتی طور پہ نہ پیپلز پارٹی کے ساتھ ہے نہ مسلم لیگ کے ساتھ ان کا کوئی لینا دینا ہے, اور اکثریت انہی کی ہے. کیونکہ جب پاکستان میں ہم کہتے ہیں کہ یوتھ بلج ہے, تو اس سے کوئی 60-62% کے قریب لوگ جو ہیں وہ 25 سال سے کم عمر کے ہیں, اور یہ وہی لوگ ہیں جو کہ ایک صاحب ہیں جو کہ وہ جس کہتے ہیں قیدی نمبر 804 اس کے سحر میں یہ گرفتار ہے. محبت ہے یا سحر ہے معلوم نہیں کیا ہے, لیکن یہ بالکل جو ڈونلڈ ٹرمپ کے بیٹے نے اس کو مشورہ دیا بالکل صحیح کہا کہ آپ جا کے ان لوگوں کے پاس جائیں, ان کی جو خواہشات ہیں, ان کی جو ایسپیریشنز ہیں, ان کے ساتھ ہمدردی کا اظہار کریں, ان کے ساتھ اپنا مینٹل لیول جو ہے ایکویشن بنانے کی کوشش کریں, اور یہی آپ کے نام لیوا بھی ہوں گے اور یہی آپ کے بیل آؤٹ بھی ہوں گے. اور وہی ہوا کہ ڈونلڈ ٹرمپ کو بڑا ریکارڈ ووٹ پڑا, بالکل ایسی جیسے پاکستان میں پی ٹی آئی کو ریکارڈ ووٹ پڑا 2024 کے انتخابات میں,
سویپنگ وکٹری. اور یہاں سے میں یہ کہنا چاہتی ہوں کہ حالانکہ اور حکومتوں کا پاکستان کے اکثر کلپس دیکھنے کا کبھی اگر گزرتے موقع مل جائے تو عمران خان کی طرف یوتھ جو ہے وہ آٹومیٹیکلی خود سے ٹلٹ کی تھی, ویئر ایز جو اس وقت کی پی ڈی ایم کے لوگ ہیں وہ زبردستی لیپ ٹاپ دے کے یا مختلف اسکیموں کے ذریعے یا ان کے اندر جا کے کوشش بھی کر رہے ہیں, بٹ آئی تھنک سو دے آر ناٹ سکسیزفل. سر میں آج آپ کو دو چیزیں, میں آپ سے خاص طور پہ تین چیزیں ڈسکس کرنا چاہتی ہوں, میرا خیال آپ بہترین کور کر سکتے ہیں. یہ مطلب پھر وہ چلے گئے فائز عیسیٰ صاحب, تو میرا خیال آپ آج کل پاکستان میں بھی نہیں ہے, بڑے بے عزت ہوں گے, آپ دیکھتے رہیے گا چاہے وہ امریکہ, کینیڈا, آسٹریلیا, کہیں بھی کیوں نہ ہو, کیونکہ پیپل آر ویری اب لوگوں میں وہ رواداری نہیں جو ایک زمانے میں ہوا کرتی ہوتی تھی. یہ جسٹس منصور علی شاہ صاحب کو انہوں نے بائی پاس بھی کیا تھا اپنی مرضی کا فیصلوں کے لیے, جسٹس شاہیہ صاحب کو لے کے آئے تھے, ये जो एक 26वीं तरमीम के तहत एक केस जो आया आज अल्टीमेटली जस्टिस मंसूर के नीचे से निकाल लिया है और उन्होंने कहा है कि कैसे हो सकता है कि एक केस जो ओपन हो गया था आप उसको कैसे इस अदालत से इस अदालत में आईनी अदालत में जो आप तवक्को करते हैं कि आपकी मर्जी का फैसला करेगी उसमें मुंतकिल कर सकते हैं।
इसमें जस्टिस मंसूर अली शाह ने तो ये लगता है कि उनके हाथ में एक गैर मामूली ऑप्शन आ गई है, क्योंकि माजी में ये होता रहा है कि जब किसी एक मामले पे अगर दो या तीन जजों ने मिलकर एक फैसला दे दिया है जिसको जुडिशियल ऑर्डर कहते हैं तो उसको फिर आप बायपास नहीं कर सकते, उस पर अमल दरामद करना ही करना होता है। लेकिन मंसूर अली शाह साहब का एक हुक्म था, उसको नजरअंदाज करते हुए जो एक बेंच था आईनी पिटीशन सुनने के लिए उसमें रद्दोबदल कर दिया गया और वो फिर मंसूर अली शाह की उनको मुतले किए बगैर, और उसमें उनका बुनियादी तौर पे एतराज ये था कि दूसरा एतराज ये था कि आपने जो रद्दोबदल किया है नए जस्टिस आए हैं कोई अब्बासी साहब हैं वहां सिंध हाई कोर्ट से तो वो तो इस मामले पे पहले ही अपने ख्यालात का इजहार कर चुके हैं, इस केस को इस पिटीशन को मुस्तरद कर चुके हैं, ये जो इंट्रा कोर्ट अपील थी और 26वीं तरमीम के हवाले से प्रैक्टिस एंड प्रोसीजर एक्ट कमेटी जो बनी है तो ये दो तीन जुड़े हुए इश्यूज थे तो उस पर वो जस्टिस अब्बासी साहब पहले ही अपनी राय दे चुके थे। तो मंसूर अली शाह साहब ने कहा कि ना तो मैंने उस कमेटी में शिरकत की जिसमें आपने नए लोग नामजद किए हैं ना ही जिन साहब को आपने शामिल किया वो इसके हकदार हैं, लेकिन चूंकि हुकूमत ने जो 26वीं तरमीम थी बनाई इसी मकसद के लिए थी लोगों को जजों को तकसीम करने के लिए और जिसमें फिर रेगुलर बेंच और आईनी बेंच की ये नई इस्तलाहात सामने आ गई और उसका नतीजा अब ये है कि जस्टिस मंसूर अली शाह उनके हम ख्याल जज और उनके हम ख्याल वकील और उन वकला में 8 सुदूर हैं सुप्रीम कोर्ट बार एसोसिएशन के सबका सुदूर और साथ साथ सिंध बार एसोसिएशन और लाहौर बार एसोसिएशन इन सब लोगों ने 26वीं तरमीम के खिलाफ सुप्रीम कोर्ट में दरखास्तें दायर कर रखी हैं। तो इस तरह मंसूर अली शाह साहब को बहुत बड़ी एक सपोर्ट मिल गई है और साथ ही मुनीर मलिक साहब हैं और एक और मेरे जहन से अभी नाम निकल गया हामिद खान साहब, तो उनको उन्होंने एमेकस कुराए यानी अदालत का मुआविन मुकर्रर कर दिया और ये दोनों लोग भी 26वीं तरमीम के खिलाफ हैं जिसकी वजह से हुकूमत के कर्ता धरता जो हैं इस अमर से परेशान हो गए हैं कि जिस मकसद के लिए 26वीं तरमीम लाई गई थी जिस मकसद के लिए प्रैक्टिस एंड प्रोसीजर एक्ट में तब्दीलियां की गई थी वो मकसद तो फौत होता हुआ दिखाई दे रहा है या डिफीट होता हुआ दिखाई दे रहा है क्योंकि ज्यादातर जज वकला साबिका सुदूर जो है बार एसोसिएशन के वो सब एक नुक्ते पे इकट्ठे हैं और उनका ये कहना है कि 26वीं तरमीम को खत्म होना पड़ेगा, ये आईन की रूह के खिलाफ है और ये अदलिया की आजादी पे बराए रास्त हमला है।
सर यहां पर एक चीज उन्होंने जो कही है ना कि प्रोसीजर कमेटी चलते हुए केसेस वापस ले तो अदलिया की आजादी खत्म हो गई और ये बात भी सही है और प्रोसीजर कमेटी बिफोर इसके कि ये केस लगता तब तक नामजदगियां कर सकती थी, मगर ये तो बड़ी बेइज्जती है एक जज की कि केस लग गया है जुडिशियल ऑर्डर हो गए हैं और आपने उससे केस लेके दूसरे को दे दिया।
जी बिल्कुल, इसी वजह से जो एक महाजसा भी बन गया है यानी एक तरफ हुकूमत है हुकूमत के हम नवाब वकला हैं और कुछ जज हैं और दूसरी तरफ जस्टिस मंसूर अली शाह हैं और उनके साथ पीछे 7 या 8 जज हैं और जो मैंने कहा कि कुछ आपका बड़े पाए के वकील और सिंध बार और लाहौर हाईकोर्ट बार एसोसिएशन वो सब उनके साथ है क्योंकि उनका ये ख्याल है कि ये सीनियर तरीन जजों की एक लिहाज से बेइज्जती भी है कि प्रैक्टिस एंड प्रोसीजर कमेटी एक बन गई है उसमें एक फैसला हुआ है और फिर आपने एक अहम तरीन सेकेंड सीनियर मोस्ट जज बल्कि सीनियर मोस्ट जज हैं वो उनकी उनको इतला किए बगैर उनको शामिल किए बगैर उनकी मर्जी के खिलाफ एक फैसला कर लिया है। तो इससे लगता यह है कि एक छड़ी जस्टिस मंसूर अली शाह के हाथ में आ गई है, वो छड़ी किस अंदाज में चलती है कितने लोगों पे चलती है آنے والے دنوں میں اس کا فیصلہ ہو جائے گا.
مگر بیچارے ہیں تو بے بس ہی نا. یحییٰ آفریدی پہ ظاہر ہے وقت کا ہما بیٹھا ہوا ہے. تو سر میرے یہاں سے پیکا ایکٹ کے بارے میں بھی بات کرنا چاہتی ہوں. یہ جو ترامیم ہوتی چلی جا رہی ہیں, بلکہ وہ میں دیکھ رہی تھی کہ بعض ایک لوگ جن کو شاید اس کے بارے میں معلوم بھی نہیں ہے, ان لوگوں نے اس کو پاکستان میں اکثر لوگ چیز کو پڑھے بغیر ہی سائن کرتے چلے جا رہے ہیں. اور اس میں میری میں آپ کی رائے لینا چاہتی ہوں, مگر میں اتنا پاکستان کو پیغام ضرور دینا چاہتی ہوں کہ اگر آپ نے اپنے میڈیا کے اوپر اتنی قدغن لگا دی ہے نا, تو لوگ آپ کی ٹی آر پی نیچے ہو جائے گی. پیپل ول گو ٹو بی بی سی, پیپل ول گو ٹو دس از اٹ ول بی ویری انفارچونیٹ ہندوستان ٹائم ادھر ادھر کے اخباروں کو پڑھنا شروع کر دیں گے. دس از سیڈ. تو یہ سر یہ پیکا ایکٹ اور آپ کے صحافیوں کے اوپر جو پابندی لگنے جا رہی ہے کہ پہلے تو سیاستدان تو بکے ہوئے ہیں, آپ کے جرنلسٹ بھی بکے ہوئے ہیں, آپ اس بات کو مانیں یا نہ مانیں, اور اگر کوئی ایک آدھ سچ بولتا ہے تو اس کو یہ دبا دیں گے.
نہیں بھائی, بڑی افسوسناک صورتحال ہے پاکستان میں گزشتہ خاص طور پہ دو سالوں سے. جو ایک ریگریشن ہے, یعنی ایک واپسی کا سفر ہے ہمارے جمہوری عمل کو, ریورس گیئر لگ گیا ہے, یہ اسی سلسلے کی ایک کڑی ہے. یعنی پاکستان الیکٹرانک میڈیا کنٹرول اتھارٹی جو پیکا ایکٹ تھا, اس کے تحت اب ایک اور سوشل میڈیا ریگولیٹری اتھارٹی بنانے کی بھی تجویز ہے. اور اس کا بنیادی مقصد یہی ہے کہ جو لوگ حکومت کی نظروں میں فیک نیوز پھیلائیں, آپ گمراہ کن نظریں خبریں پھیلائیں یا سنسنی خیزی غیر ضروری طور پہ کریں, جو حکومت کے مطابق جھوٹی خبر ہو, تو اس کے لیے انہوں نے اس میں سزائیں مقرر کر دی ہیں. اور بنیادی طور پہ آپ نے بالکل صحیح کہا کہ اگر یہ سلسلہ ایسے ہی جاری رہا تو باہر تو دور کی بات ہے, یعنی غیر ملکی میڈیا دیکھنے کی. بقول ایلون مسک کے, اب جو لیگیسی میڈیا ہے, جو مین اسٹریم میڈیا ہے, وہ اب ختم ہو چکا ہے. اس کا وقت جو ہے وہ کہتے ہیں کہ وہ آخری دموں پہ ہے. اور اس وجہ سے ہے کہ وہ میڈیا سیٹھوں کا, بڑے بڑے کارپوریٹ جو جائنٹس ہیں ان کا ایک لحاظ سے غلام ہے. اسی لیے ایلون مسک کے مطابق جو سوشل میڈیا ہے وہ اصل میں میڈیا ہے, کیونکہ اس کا یہ کہنا ہے کہ جو معاشرے کو جاننے والے وہ لوگ ہیں جو خود اپنی آنکھوں سے معاملات کو دیکھ رہے ہیں, اپنی آنکھوں سے ریکارڈ کر رہے ہیں اور اس کو وہ سوشل میڈیا پہ ڈال دیتے ہیں. تو یہاں ہمارے ہاں چونکہ ابھی بھی بنیادی طور پہ 19ویں صدی کا ایک گورننس کا مائنڈ سیٹ ہے, اور اس کے تحت ان کا یہ خیال ہے کہ آپ ایک اتھارٹی کے بعد دوسری اتھارٹی بناتے چلے جائیں گے تو شاید اس کے ذریعے انفارمیشن کو ہم کنٹرول کر لیں گے. یہ بڑا مشکل ہے. دیکھیں نا, پہلے پیمرا بنی تھی, الیکٹرانک میڈیا ریگولیٹری اتھارٹی, اس کے بعد پھر یہ پیکا آرڈیننس یہ لے کے آ گئے تھے, پیکا ایکٹ بنا, پیکا میک کے بعد اب سوشل میڈیا ریگولیٹری اتھارٹی بنانے چلے ہیں. تو یہ بنیادی طور پہ ایک بابو سوچ ہے, اور بابو سوچ یہ ہوتی ہے کہ جہاں پہ آپ کو مسئلہ نظر آیا وہاں پہ آپ نے بین لگا دیا, اس کے خلاف ایک نیا انتظامی ڈھانچہ کھڑا کر دیا, اور اس طرح کچھ اور بابوؤں کو ایک علیحدہ, ان کی ایک علیحدہ مسجد بن جاتی ہے, ان کو نوکریاں مزید ان کو مراحت ان نوکریوں کے ذریعے مل جاتی ہیں. تو اس سے حاصل ہونا کچھ نہیں ہے, کیونکہ اور بڑی ایک انتہائی افسوسناک بات اس لیے ہے کہ جہاں پہ پیکا ایکٹ میں ترامیم پاس ہوئی ہیں, اس کے ساتھ ساتھ ایک ڈیجیٹل پاکستان ایکٹ بھی پاس کیا گیا ہے. اور بڑے ایک تضاد کی بات ہے کہ ڈیجیٹل پاکستان ایکٹ کا جو مقصد بتایا گیا ہے وہ یہ کہ ہم نے پاکستان کو ڈیجیٹلائز کرنا ہے, پاکستان کے میڈیا, پاکستان کی معیشت, پاکستان کے ایک ڈیٹا بیس بنانی ہے تمام پاکستانیوں کی سینٹرلائز, اس کے لیے ہم نے ڈیجیٹل پاکستان ایکٹ جو ہے وہ بھی منظور کروا لیا. حالانکہ بڑی بھونڈی سی ایک دلیل ہے یہ, اس لیے کہ نادرا کے پاس تمام پاکستانیوں کا ڈیٹا موجود ہے, سینٹرلائز ڈیٹا موجود ہے. یعنی آپ دنیا کے کسی بھی حصے میں ہوں, اگر آپ ان کی ویب سائٹ پہ چلے جائیں تو آپ کو پتہ چل جاتا ہے کہ پاکستان میں آپ کا فیملی ٹری کیا ہے. تو وہ جو میں نے شروع میں کہا کہ 19ویں صدی کا بابو مائنڈ سیٹ ہے, ان کا خیال ہے کہ پابندیاں لگا کے معطل کر کے ये इंफॉर्मेशन को रोक लेंगे, ऐसा मुमकिन नहीं रहा है इस जमाने में। और ये जिस जनरेशन की हम बात कर रहे हैं, जनरेशन जी, अब वो अब टीवी कोई नहीं देखता है, अब वो जाते हैं इंटरनेट वाईफाई जहां से कनेक्ट होता है, एक्स पे चले जाते हैं, फेसबुक पे चले जाते हैं, टिकटॉक पे चले जाते हैं, तो मालूमात के बेशुमार जराए हैं। और मेरा ख्याल है कि ये पीका एक्ट या उसमें जो सोशल मीडिया रेगुलेटरी अथॉरिटी एक्ट है, ये भी इस तरह बाबुओं की नौकरियां बन जाएंगी, इसे हासिल होना कुछ नहीं है।
बहुत शुक्रिया, मगर मेरा ख्याल है इसमें ये आइडेंटिफाई कर लेंगे लोगों का माइंडसेट, ये लोगों का माइंडसेट करने के बाद। बहरहाल सर, मैं बड़ी अजीब सा मेरे दिमाग में एक क्वेश्चन आ रहा है, पीका एक्ट के तहत आप किस किस पास, बीबीसी ने ऐसा कमाल का आर्टिकल लिखा है पाकिस्तान के आर्मी ऑफिसर्स के बारे में, आप रोक लेना फिर इसको, इस खबर को रोक ले, अब इसको लाए ना पीका एक्ट के तहत, आप ला सकते हैं, लोगों को अगर आप खुद से आगाह करेंगे तो ज्यादा बेहतर है बजाय इसके कि आप उनको पसमानदगी के दौर में ले जाएं। सर, पॉलिटिशियंस ने बड़ा रोल प्ले किया, आपके जर्नलिस्ट ने बहुत रोल प्ले किया, मुझे पता है आप मुख्तलिफ प्लेटफॉर्म्स पे आप जाते हैं, मगर सर मैं आई हैव फ्यू फैक्ट्स इन फ्रंट ऑफ मी, तो मैं ये सोच रही थी कि हम डीप स्टेट के बारे में सुनते हैं, स्टेट विद इन स्टेट के बारे में सुनते हैं, जिसमें आर्मी को मुर्दे इल्जाम ठहराया जाता है, मगर अनफॉर्चुनेटली आर्मी कहती है कि उनका एहतसाब का कानून भी उनके अपने लोगों के लिए उनका अपना है, परवेज मुशर्रफ साहब को सजा हुई थी, उन्होंने वैसे ही बाहर निकलवा दिया था उनको, उनका जजा सजा का मामला भी अपना है, तो वो सिविलियन लॉज के तहत नहीं आते, मगर दीज आर आवर पॉलिटिशियंस एंड द पीपल जो कॉम्प्रोमाइज करते हैं किसी भी बेनिफिट के नतीजे में, चाहे वो पोजीशन का हो चाहे वो पैसे का हो, जिसमें आपके जर्नलिस्ट लिखते हैं उनके लिए बेनिफिट लेने के लिए, अब पॉलिटिशियंस ने दे और जो आपके जर्नलिस्ट थे उन्होंने किया प्रोपेगेंडा किया, और पॉलिटिशियंस ने आपकी आर्मी को स्ट्रेटेजिक डिसीजंस में इन्वॉल्व किया, एक जमाना था कि आपका मिनिस्ट्री ऑफ डिफेंस आर्मी को देखने के लिए यानी एंगेज होती थी आर्मी के साथ, मगर अल्टीमेटली इसको भी खत्म कर दिया गया था। आई वाज लुकिंग एट इट कि जो 2013 में नवाज शरीफ साहब ने उस मदाखलत को यानी जो डिफेंस थी वो आर्मी की साथ अंगेजी होगी उसको परे कर लिया, फिर 2018 में अगर आप आ जाते हैं तो इमरान खान साहब ने बाजवा साहब को और दो चार और जनरल्स को असेंबली में ला के बिठवा दिया था, यानी वो जो डिसीजन मेकिंग थी, इकोनॉमिक डिसीजन मेकिंग थी, उसमें आर्मी को इन्वॉल्व कर लिया, वी डोंट नो व्हाट दे आर डूइंग बट दे आर इन्वॉल्व इन एवरी मैटर इन पाकिस्तान, फिर ये ले आए पीडीएम को, अब पीडीएम ने इनके लिए SIFC जो बनाई है, स्पेशल इन्वेस्टमेंट फैसिलिटेशन काउंसिल जो बनाई है, जिसके तहत चीफ ऑफ द आर्मी स्टाफ जो हैं वो और बाकी लोग भी बीच में आके इन्वॉल्व हो गए, तो मेरा ख्याल है ये पॉलिटिशियंस ने और जर्नलिस्ट ने अपने ज़ाती मफादात के हसूल के लिए आर्मी को इतना मुंहजोर कर दिया है कि इस जिन को बोतल में बंद करना महाल हो गया है। अगर आप चाहें तो मेरी इस मखमसे को हल कर सकते हैं।
नहीं, इस पे तो अब मखमसे की बात नहीं रही है। मेरा ख्याल है जो 1954 में जब से पाकिस्तान में फौज की मुदाखलत का सिलसिला शुरू हुआ वो तवाना से तवाना तर होता चला गया है, और यानी आसिफ अली जरदारी साहब जब बेनजीर भुट्टो साहिबा हयात थी और उन्होंने 8-9 साल जेल में गुजारे, इस तरह नवाज शरीफ साहब ने जेल में गुजारे काफी अरसा और फिर डील के तहत वो चले गए सऊदी अरेबिया, तो ये लगता है कि उन्हें इन सबको ये एहसास हो गया कि फौज एक मुत्तहिद इदारा है, मोनोपोली ऑफ पावर अपने पास वो रखना चाहता है और उनसे टक्कर लेने का फायदा कोई नहीं है, लिहाजा वो जो कुछ मांगते हैं आप उनको दे दें, यानी इसमें कोई दर्द कौम के दर्द में सियासतदान ने ये इख्तियारात फौज के हवाले नहीं किए हैं, बल्कि अपनी सल्तनत को बढ़ाने के लिए अपने ज़ाती मफादात की खातिर, चाहे वो आसिफ अली जरदारी हैं जो कभी कहा करते थे कि ये तो आते हैं 3 साल के लिए, हम इस मुल्क में रहते हैं, हम आपकी ईंट से ईंट बजा देंगे। वो जब उन्होंने ये बात की तो 2 दिन बाद उनको फिर दुबई जाना पड़ गया था, हालांकि वो उस वक्त सदर पाकिस्तान थे। नवाज शरीफ साहब भी आपको याद है 2018 और 2021 के दौरान बहुत कुछ कहते रहे, जर्नैलों के अकाउंटेबिलिटी की बात करते रहे, बड़ी उन्होंने एक लिहाज से ऑफेंसिव जारहाना जबान भी इस्तेमाल की जनरल बाजवा जनरल फैज हमीद के हवाले से, लेकिन वही फिर थे। नवाज शरीफ वापस आए, उनकी बेटी माशाल्लाह वजीर आला हैं, जैसी भी हैं वजीर आला वो बन गई हैं, उनके भाई जो हैं तो वजीर आजम बने हुए हैं, और ये कोई सिर्फ जो मतलब जो आर्मी एक्ट है उसमें भी तरामीम हुई, और उसके अलावा कुछ और ऐसे कवानीन हैं जो SIFC जिसके तहत बनी है, उसमें लाभ बेशुमार इख्तियारात नहीं बल्कि स्पेस दे दिया गया है पाकिस्तान की आर्मी को। और आपने चूंकि सवाल वजारत दिफा का पूछा था, हुआ यह है कि वक्त के साथ साथ वो इदारा जो कि वजारत दिफा के नीचे आता है, बुनियादी तौर पर इट शुड बी सबॉर्डिनेट टू सेक्रेटरी डिफेंस, वो जो है खुद को अब रियासत समझता है। यानी जब आप देखिए जब इनके प्रेस रिलीज भी आते हैं तो ये कहते हैं कि रियासत कभी भी बगावत बर्दाश्त नहीं करेगी, रियासती इदारों पर हमला नाकाबले बर्दाश्त है, बिलाशुबा रियासत पर हमला नाकाबले बर्दाश्त ही होना चाहिए, लेकिन उन्होंने कुछ ये तासुर ही पैदा होता है जिस अंदाज में हमें ये इनके प्रेस रिलीज पढ़ने को सुनने को मिलते हैं कि ये समझते हैं कि शायद ये खुद स्टेट है, एक रियासत है हमारी मुसल्ले अफवाज, और उसकी वजह से ये शायद उन तमाम कवानीन से आइन से बालातर हैं जो कि पाकिस्तान के लिए बनाया गया है, जिस पे तमाम सियासतदानों का इत्तेफाक है। तो कमिंग बैक टू योर इनिशियल क्वेश्चन कि उसमें सियासतदानों को बिल आखिर यह एहसास हो गया कि अगर आपने अपने माल और असबाब में बढ़ाना है, खुद अपने असासे बढ़ाने हैं और इस मुल्क पे हुक्मरानी करनी है फौज की मदद से, तो फिर आप वो फौज को सब कुछ वो देते चले जाए जो फौज मांगती है।
मेरा ख्याल है किसी न किसी को इसको रोकना जरूर चाहिए, और जो तरामीम हुई थी पहले भी
मैं आप नहीं रोक सकते,
जरदारी साहब के दौर में तरामीम हुई थी और अब भी जितनी तरामीम हो रही है इसमें जनाब बिलावल भुट्टो साहब वो पेश हैं जस्ट टू प्लीज देम, और उनको पता है यही इन सियासतदानों का वीक पॉइंट है। मेरा बस आखिरी में यही आपसे कंक्लूड करवाना चाहती हूँ, इमरान खान साहब ने एक तो ये कि 400+ डेज जेल में है, कोई कॉम्प्रोमाइज की सूरत हाल ना वो मांग रहे हैं, हालांकि इन्होंने प्रोपेगंडा भी किया अपने लोगों के तहत कि नहीं जी वो तो NRO मांग रहा है, मगर हालांकि ये तो गारंटी लेने के लिए भी पहुंचे कि बाहर भी अगर चला जाए तो ये बोले ना, उसको रोक नहीं सकते, मगर डू यू थिंक इनकी एक रिजर्वेशन ये भी है कि अगर इमरान खान अब की बार अगर आ गया, क्योंकि अब की बार इसको हमारी जरूरत नहीं है, 2018 में शायद इसको हमारी जरूरत थी मगर अब की बार इसको हमारी जरूरत थी क्योंकि नौजवान नस्ल उसके साथ है, तो ये कोई ऐसे रिफॉर्म्स ले आएगा जिसमें ये आर्मी के को तमाम शोबों में रिस्ट्रिक्ट कर देंगे टूवर्ड्स इट्स ओन एरिया रादर देन इन्वॉल्विंग इन सिविलियन मैटर्स।
इतनी भोली बातें ना करें आरिफा बहन आप, यानी इस वक्त हमारी मुसल्ले अफवाज की जो सूरत हाल है, जिस अंदाज में उनके जितने कमर्शियल मंसूबे हैं आर्मी वेलफेयर ट्रस्ट के तहत फौजी फाउंडेशन के तहत, माशाल्लाह बड़े फल फूल रहे हैं, और उनको महदूद करना बड़ा मुश्किल है क्योंकि उसके तहत फिर हमारा नेशनल लॉजिस्टिक्स सेल भी है, फिर स्पेशल कम्युनिकेशन ऑर्गेनाइजेशन भी है, अब तो माशाल्लाह उन्होंने माइनिंग में भी हमारी फौज पेश है, कॉरपोरेट फार्मिंग करने लगे हैं, उससे पाकिस्तान में अनाज पैदा होगा, हम उसको एक्सपोर्ट करेंगे, और इसीलिए जो चोलिस्तान वगैरह में मगरबी जनूबी पंजाब में और सिंध के जो नॉर्दर्न सिंध है वहां पे जमीनें हासिल की गई हैं कई लाख एकड़ मजमूई तौर पर, और उसके लिए अब नहरें निकालने की कोशिश की जा रही है दरियाए सिंध से, और उसकी वजह से अब पीपल्स पार्टी बड़ी नाला हो रही है क्योंकि सिंध के तमाम लोगों को पहले ही बड़ा بڑی شکایت ہے کہ دریائے سندھ کا پانی، دریائے سندھ جو ہے وہ سندھ میں پہنچتے پہنچتے ایک جوہر کی صورت اختیار کر لیتا ہے، جو پانی کبھی صرف اکثر جایا کرتا تھا بحر ہند میں جا کے گرتا تھا، وہ اب ادھر جا ہی نہیں پاتا کیونکہ پانی اتنا نہیں ہوتا. صرف مانسون کے زمانے میں جب بارشیں وغیرہ ہوتی ہیں تو دریا نظر آتا ہے، سیلاب بھی آ جاتا ہے. تو اس کی وجہ سے جو چھ نہریں نکالنے کی کوشش ہو رہی ہے، اس میں پیپلز پارٹی پی ٹی آئی ہو سکتا ہے وہ اس معاملے پہ اکٹھے بھی ہو جائیں. تو جو پاکستان کی فوج کی جو ذیلی ادارے ہیں ان کی کمرشل انٹرپرائز بہت زیادہ ہو چکی ہے، بہت زیادہ ادارے چلا رہے ہیں. آپ کو آپ کی کل کی مہمان نے بھی بتایا ہوگا کہ وہ کتنا ان کا اثر و نفوذ ہو گیا. تو کسی سیاستدان کے لیے، اکیلے سیاستدان کسی ایک جماعت کے لیے یہ ممکن نہیں ہے. اس کے ساتھ چھیڑ چھاڑ نہیں کرنی چاہیے، بلکہ بڑا ضروری ہے کہ جو سیویلین گورننس سٹرکچر ہیں ان کو بہتر بنایا جائے. وہ بہتر اسی صورت میں ہوں گے کہ تمام سیاسی رہنما اپنے ذاتی مفادات کو بالائے طاق رکھ کر پاکستان کے، پاکستان کی قوم کے مفادات کو سامنے رکھیں اور ایک کوئی چارٹر پہ اتفاق کر لیں کہ انہوں نے کسی کی گیم کا حصہ نہیں بننا، کسی کے لیے اپنا کندھا فراہم نہیں کرنا. صرف اسی صورت میں آپ دوسری پارٹی کو چیلنج کر سکتے ہیں. اس کے علاوہ مجھے اس میں کوئی چیلنج مسلح افواج کے جو کمرشل ادارے ہیں ان کے لیے نظر نہیں آتا. اب اللہ کرے کہ وہ ایسے ہی چلتے رہیں، پاکستان بھی یوں ہی چلتا رہے ان کی قیادت میں، لیکن دنیا بھر میں اس قسم کے جتنے بھی تجربے ہوئے ہیں وہ ناکام رہے. پاکستان میں بھی جنرل ضیاء الحق کے زمانے میں، جنرل پرویز مشرف کے زمانے میں بھی اس قسم کے تجربات ہوئے، جہاں پہ آپ نے تمام گورننس کے شعبوں میں جو سویلین شعبے تھے وہاں پہ بھی آپ نے فوجی افسران لگا دیے تھے. لیکن آپ جتنے بھی انڈیسز ہیں، جو اشاری ہیں، آپ دیکھ لیں دنیا بھر میں گورننس کا، ایجوکیشن کا، جسٹس کا، وہ سب بڑے خراب ہیں پاکستان کے. جو
سر این ایل سی کا بھی آپ نے ذکر کیا، یہ وہی این ایل سی ہے جس نے پاکستان ریلویز کا بھی بھٹا گول کر دیا. میں دس واز مائی لاسٹ کوشچن، بٹ انفارچونیٹلی آپ دیکھیے گا بناتے بھی یہ ہیں، پھر یہ بگاڑتے بھی ہیں، پرستش بھی کرتے ہیں اور پھر یہ بگاڑ بھی دیتے ہیں. یار اس کا ریاض ملک صاحب کا آپ نے ٹویٹ پڑھا ہے اس کا؟ انہوں نے کہا کہ مجھے یہ وعدہ معاف گواہ بنانا چاہتے ہیں، گواہی نہیں دوں گا.
وہ دیکھیں
میرے
پاس جتنے بھی اربوں روپے ہیں جو انہوں نے ابھی دبئی میں لگائے ہیں، جو آہستہ آہستہ یہاں سے لے جاتے رہے ہیں باہر، ان میں وہ پیسے بھی شامل تھے 190 ملین پاؤنڈ جو کہ یہ برطانیہ لے کے گئے ہوئے تھے. یہ بنیادی طور پہ لوگوں کے پیسے ہیں، میرے آپ کے بے شمار ایسے لوگ ہیں جنہوں نے اپنی جمع پونجی ان کے پروجیکٹس میں لگاتے ہیں اور بے شمار لوگوں کے پاس پلاٹ موجود نہیں ہیں. تو یہ غریب عام لوگوں کا، متوسط طبقے سے تعلق رکھنے والے لوگوں کے پیسے ہیں جن کی بنیاد پہ انہوں نے صحافیوں کو بھی خوش کیا، اس کی بنیاد پہ انہوں
کو بہت خوش کیا، پولیٹیشین کو بہت خوش کیا.
اس میں انہوں نے بلاول کو، زرداری کو گھر بنا کے دیا بہت بڑا ادھر لاہور میں، اس طرح کئی جرنیلوں کو پنڈی کے بحریہ ٹاؤن میں انہوں نے جرنیلوں کو، صحافیوں کو گھر بنا کے دیے. ہمارے آس پاس بھی جہاں ہم رہتے ہیں ادھر بھی بہت سارے صحافیوں کے اوپر ان کے بڑے احسانات ہیں. تو ملک ریاض ایک تو یہ کہتے ہیں کہ چونکہ عمران خان کے خلاف ان کو ہم نے سنا گواہ بنانے کی کوشش کی جا رہی ہے. بالکل اگر انہیں یہ
بات کر رہے ہیں تو میری کوشش ہے کہ ہم یہ ٹویٹ دکھا بھی دیں. بھائی کیا بمباسٹک ٹویٹ ہے اس نے جو کی ہے.
وہ ٹھیک ہے انہوں نے کہا اور بڑی اچھی بات ہے کہ وہ وعدہ معاف گواہ وہ نہیں بن رہے ہیں، لیکن جس اصول پسندی کا وہ یہاں پہ مظاہرہ کر رہے ہیں، قوم کی توقع یہ بھی ہوگی کہ اسی ایمانداری کے ساتھ وہ تمام پیسے بھی وہ لوٹا دیں جو ان کے پروجیکٹس میں لگے اور جن کی بنیاد پہ اب دبئی میں یہ اپنا نیا پروجیکٹ شروع کرنے جا رہے ہیں.
شکریہ سر. اور میں آپ کی اس بات کو، یہاں آپ کا تجربہ بہت زیادہ ہے، مگر میں اپنے لحاظ سے اتنا ضرور کہوں گی کہ بالکل ملک ریاض نے کیا. بہت سے پولیٹیشین آئے، بہت سے پولیٹیشین گئے، مگر ملک ریاض کو زوال نہیں ملا تھا. ابھی اس کو زوال ملا ہے کیونکہ اس نے وہ ویسے سنب نہیں ہوا جیسے اس کو سنب کر کے وعدہ معاف ہوا. کیونکہ وہ ہمیشہ یہ کہتے تھے کہ سارے پراپرٹی کا بزنس کرتے ہیں، میں اس لیے کیونکہ مجھے کام کرنے کا طریقہ آتا ہے. اگر اس نے لوگوں کا پیسہ مارا تھا نا تو آپ کے ایکس آرمی آفیسر ور پارٹ آف ہز اسکیم, دیٹ از دا ریزن ہی واز ایبل ٹو دیٹ کائنڈ آف شارٹ کٹ. تو اس لوگوں کو یا عام لوگوں کو مارنے والا صرف ملک ریاض نہیں ہے, اس میں وہ لوگ جو فسیلیٹیٹرز تھے اس نے ان لوگوں کو ہائر کیا تھا جو ہائیلی پوزیشن لوگ تھے اور دے نیو کام کیسے نکلوانا ہے. بہرحال یہ میرا
کسی بات میں اس میں ایڈ کر دیتا ہوں کہ چونکہ بحریہ ٹاؤن بہرحال انہوں نے ملک بھر میں ہاؤسنگ کو ایک نئی جہت دی, اسی کو فالو کرتے ہوئے پھر جو ڈیفنس ہاؤسنگ اتھارٹی بنی, تو اب انہوں نے جو بھی کیس ان کے خلاف شروع کیا ہے اس کا بہت بڑا نقصان ایک بار پھر پاکستان کو ہوگا. ہماری جو مقتدر حلقے ہیں, ہماری حکومتیں ہیں, ان کو اس بات کا احساس نہیں ہوتا کہ ایک ایک فرد کے خلاف